bring the best. We bring the best. We have to. We have to. We have the best listeners at RadioContactPakistan.com.
On MT.
इनको सब दिया है तो थोड़ा सा इसको भी देने कोई फर्क नहीं पड़ेगा.
तमाम टेक्नोलॉजी सिखाएंगे
यार तारे
जी. इसी तरह अगर हम इसको थोड़ा ब्रॉडर पैक में देखें तो देखें
गप शप विद टीएनटी.
It's not time to make a change. Just relax, take it easy. You're still young, that's your fault. There's so much you have to know. Find a girl, settle down. If you want, you can marry. Look at me, I am old, but I'm happy. I was once like you are now, and I know that it's not easy to be calm when you found something going on. But take your time, think a lot. Why, think of everything you've got, for you will still be here tomorrow, but your dreams may not. Can I try to explain? When I do, he turns away again. It's always been the same, same old story. From the moment I could talk, I was ordered to listen. Now there's a way, and I know that I have to go away. I know I have to go.
अस्सलाम वालेकुम सामीन. रेडियो कॉन्टैक्ट पाकिस्तान से आपका पसंदीदा शो गपशप विद ताहिर लेकर के ताहिर आपके खिदमत में हाजिर. उम्मीद है आप लोग खुश व खुर्रम होंगे, जहां कहीं भी होंगे सेहतमंद होंगे और अल्लाह मियां आपको हमेशा खुश व खुर्रम रखे. सामीन, जैसा कि आप मेरे प्रोग्राम का फॉर्मेट जानते हैं कि बेसिकली मैं हमेशा से कोई एक इशू लेकर के, मे इट बी अवेयरनेस, मे इट बी एजुकेशन, उसको लेकर के अपने स्टूडियो में एक मोहतरम मेहमान को बुलाता हूं और हम उस सब्जेक्ट को डिस्कस करते हैं. एंड वी बेसिकली ट्राई टू लर्न फ्रॉम एक्सपीरियंस. किसी का भी जो तजुर्बा होता है, जो मैंने शुरू से अपनी ज़िंदगी में देखा है कि वो बहुत मानी रखता है, और हमें किसी के तजुर्बे से अगर कुछ सीखने को मिल जाए तो क्या ही बात है. सामेईन, मेरा आज का टॉपिक कुछ संजीदा नवीयत का है. सामिन, एक मुकद्दस रिश्ता मां का होता है, एक मुकद्दस रिश्ता बाप का होता है, और एक बहुत ही प्यारा रिश्ता और एक बहुत ही मुकद्दस रिश्ता मियां बीवी का भी होता है. शादी एक ऐसा बंधन है कि जिसमें मोस्ट ऑफ अस, हम लोगों को बंधना ही होता है, और ये बिल्कुल उस कपल पे या उस जोड़े पे मुनहसर है कि उसके बाद की जिंदगी, शादी के बाद की जिंदगी वो कैसी गुजारते हैं, क्या सुख चैन और खुशी होती है या दुख और दर्द होता है. اور یہ بیسیکلی تھوڑی سی اسٹیٹسٹکس کی بات آپ کو مزے کی بتا دوں, وہ یہ کہ ابھی تک کے اسٹیٹسٹکس یہ بتاتے ہیں کہ ہمیشہ شادیاں جو کہ ارینج میرجز ہوتی ہیں وہ زیادہ کامیاب ہوتی ہیں, یعنی پرسنٹیج وائز میجورٹی میں, اور جو کہ اپنی من پسند شادی جس کو ہم لو میرج بھی بولتے ہیں دوسرے لفظوں میں, ان میں کامیابی کے جو ریشو ہے وہ کم ہے. ناؤ وی آر ناٹ گوئنگ ٹو ڈیبیٹ دیٹ, لیکن اس سے جو ایک چیز سامنے آ رہی ہے کہ جہاں پہ ایک شادی کامیاب ہوتی ہے وہاں پہ ناکام بھی ہو سکتی ہے, اس کی ریزنز کچھ بھی ہو سکتے ہیں. وی ول لیو دوز ریزنز اسائیڈ ایز ویل پروبیبلی اور وی مے ٹچ اے بٹ, لیکن جو سب سے بڑا ایشو ہے اس میں یہ ہے کہ جب آپ اپنی زندگی کے راستے بدل لیتے ہیں اور اپنی اپنی راہ پہ نکل چلتے ہیں, یعنی دوسرے لفظوں میں طلاق ہوتی ہے, ڈائیورس ہوتی ہے, تو اس کے بعد کے جو پوسٹ ڈائیورس کس طرح کے ایشوز آ سکتے ہیں آپ کو, کیا کیا آپ کی زندگی میں ہوتا ہے یا ہو سکتا ہے, اور خصوصاً اگر آپ کے بچے ہیں تو ان بچوں پہ کیا بیتتی ہے, یہ تمام باتیں آج ہم جانیں گے اپنے مہمان سے. ایک چھوٹا سا بریک لوں گا, بریک سے واپس آئیں گے, آپ کی ملاقات کروائیں گے آج کے اپنے مہمان سے اور ان سے یہ تمام باتیں پوچھیں گے کہ جو کہ میرے آپ کے لیے ایک سبق ہو سکتی ہیں, اینڈ پرہیپس وی مے لائک ٹو تھنک ٹوائس بیفور گوئنگ فار اے ڈیوورس.
The lighter side of serious issues.
Presented by TNT.
You're listening to Gup Shop.
With TNT. Retelling of information heard on this program
without the express written consent of RadioContactPakistan.com is probably okay.
Remember, together we can make a difference at RadioContactPakistan.com.
جی ویلکم بیک سامعین, آج کے ہمارے مہمان ان کا نام ہے مبشر پاشا اور میرے ساتھ آج وہ پاکستان لاہور سے آن لائن ہیں کمیونیکیشن لنک کے ذریعے. آج ان سے ہم وہ تمام باتیں کریں گے کہ وہ جو تمام سوالات کریں گے کہ جو میرے بھی ذہن میں ہیں اور آپ کے بھی ذہن میں ہیں کہ واٹ اف اٹ ہیپنس, تو کیا چیزیں ہیں جو ہو سکتی ہیں, ان سے ہم ان کی رائے سنیں گے. In fact, let me just introduce him to you. اور ہم چاہیں گے کہ مبشر اپنا تعارف ہمیں خود کروائیں. ہیلو مبشر, آپ کو میری آواز آ رہی ہے؟
ہاں جی, السلام علیکم طاہر بھائی اور ریڈیو کانٹیکٹ پاکستان سننے والے تمام خواتین حضرات کو بھی مبشر پاشا کی جانب سے سلام پہنچے.
جی مبشر, تھینک یو ویری مچ فار جوائننگ ان اینڈ گیونگ اس دا ٹائم, آپ ہمارے ساتھ آج اس پروگرام میں ہیں. میں چاہوں گا اپنے بارے میں تھوڑا سا ہمیں بتائیے اور اپنی آرگنائزیشن کے بارے میں ہمیں تھوڑا سا بتائیے, اور یہ بھی بتائیے کہ ہم آج کے پروگرام میں اپنے سامعین تک کیا بات پہنچانا چاہ رہے ہیں, کیا چیزیں ہم شیئر کریں گے ان کے ساتھ.
بیسکلی ہم نے تھوڑا جو ڈسکس کرنا ہے وہ تو ایک ڈائیورس کا ایشو ہے. میں کوئی سائیکالوجسٹ سائیکیٹرسٹ نہیں ہوں, مگر آئی ہیو گون تھرو دس ایکسپیرئنس, چونکہ میں اس ایکسپیرئنس سے گزرا بھی ہوں اور ابھی بھی وہ ایک کنٹینیوس بیٹل چل رہی ہے. اور اس میں ایک چیز فیکٹر جو ہے وہ یہ ہے کہ اس میں میرا ایک بیٹا ہے جو کہ وہ بھی انوالوڈ ہے.
جی
تو اس دوران اب ہم نے چونکہ اسٹرگل میں تھے تو ہم نے کافی کچھ سمجھا, کافی کچھ سیکھا, اور اب شاید ہم اس پوزیشن میں ہیں, صرف میں نہیں میرے علاوہ اور بھی بہت سے پیرنٹس ہیں جو کہ اس پوزیشن میں ہیں, جو کہ بہتر طور پہ باقی لوگوں کو ایڈوائز کر سکیں کہ یہ ایشو جو ہے کس طرح اوائڈ کیا جا سکتا ہے, اور اگر ہو جاتا ہے تو اس کے ڈیزاسٹرس افیکٹس کو آپ کس طرح کم کر سکتے ہیں. تو بیسکلی میرے خیال میں آج ہم اس کے اوپر بات کریں گے.
جی مبشر, تھوڑا سا ہمیں اپنے بارے میں بتائیے, آپ پاکستان میں لاہور میں ہیں, کیا کرتے ہیں آپ, اور تھوڑا سا اپنی فیملی بیک گراؤنڈ.
بیسکلی تھوڑا سا میرا بیک گراؤنڈ جو ہے, اگر پری ڈائیورس میریج کی بات کی جائے, میں آسٹریلیا سے واپس آیا کوئی تقریباً 10-12 سال پہلے کی بات ہے, اور یہاں آ کے ہمارے اپنے ہی خاندان میں کزن کے ساتھ شادی ہوئی. شادی جو تھی تقریباً 10 سال جو ہے وہ رہی. 2007 میں جو میری فارمر وائف ہیں وہ میرے بیٹے کو لے کے چلی گئیں, اور اس کے ساتھ काफ़ी उसमें कॉम्प्लिकेशंस वगैरह हुई, मगर ये कि चूंकि देर वर अ लॉट ऑफ डिसएग्रीमेंट्स, तो उन्होंने जो रास्ता अख्तियार किया वो था लिटिगेशन का, जो कि अभी भी कंटिन्यूड है, वो चीज़ चल रही है।
मतलब इसको आप कैसे, अगर कानून की जुबान को हम थोड़ा सा मिटिगेशन को लें, इसको जरा थोड़ा सा डिफाइन कीजिएगा, एक्सप्लेन कीजिए हमारे सामीन के लिए।
जी देखें, लिटिगेशन की अगर जुबान की तरफ शायद हम थोड़ा भी डिटेल में जब जाएंगे तो मैं ज़्यादा उसको बताऊँगा। पहले तो चीज़ ये आ जाती है, हम इसको स्टेप बाय स्टेप अगर लेके जाएं तो पहले तो ये है कि जी आपने जब शादी की है, पहली आई गेस कि आपको जो चीज़ करनी है वो ये है कि आप देखें कि आप मेंटली कंपेटिबल हैं, सोशली आप कंपेटिबल हैं, ताकि आप कॉम्प्लिकेशंस ना आए। हमारे यहाँ ज़्यादातर होता ये है कि शादी से पहले लड़के वाले भी और लड़की वाले भी दोनों साइड से जो है वो अपना एक बेहतर रूप ही दिखाया जा रहा होता है, जो कि एक नेचुरल सी चीज़ है, मगर जब शादी हो जाती तो उसके बाद आप बेहतर तौर पे एक दूसरे को जानते हैं और वहाँ पे डिफरेंसेस आना शुरू हो जाते हैं। अब अगर तो आपकी नेचर या आपकी वाइफ की नेचर में थोड़ा उन डिफरेंसेस को रिजॉल्व करने का कोई तरीका उनके जहन में है या कॉम्प्रोमाइजिंग नेचर है तो वो चीज़ चलती है, अदरवाइज फिर आहिस्ता आहिस्ता स्पेशली अगर आप उन चीज़ों को रिजॉल्व नहीं करते तो बिल्कुल एक लावे की तरह कि एक दिन वो आके फट जाती है। तो होता यही है, आई विल नॉट से कि कोई इनहेरेंट फॉल्ट है और समथिंग लाइक दैट, मगर एट टाइम्स आपके इश्यूज ऐसे हो जाते हैं कि यू डू नॉट हैव एनी अदर ऑप्शन देन टू डिवोर्स।
सही, लेकिन आप बात कर रहे थे ना कि मेरे, मतलब मैं इसको इस तरह से भी लेता हूँ, जो अरेंज मैरिजेस होती हैं, जैसे आपने अपने तजुर्बे से बताई कि आपकी भी अरेंज मैरिज थी, तो अरेंज मैरिजेस में क्या ये मुमकिन तो होता है डेफिनेटली कि यू गाइज लेवल योर सेल्फ अप, यानी कोई थोड़ा ऊपर है तो थोड़ा नीचे है, जो थोड़ा नीचे है वो थोड़ा ऊपर जाए, और परहैप्स विद द कोर्स ऑफ टाइम जो चीज़ें हैं वो बेहतर होना शुरू हो जाती हैं, लेकिन ऑब्वियसली चंद केसेस के अंदर, चंद अनफॉर्चुनेट केसेस के अंदर इट डज़ नॉट वर्क। तो आपका तजुर्बा या आपके ऑर्गेनाइजेशन के हवाले से क्या तजुर्बा है कि ज़्यादातर जो पेरेंट्स हैं अफेक्टेड उन्होंने ट्राई की?
नहीं, एक तो लैक ऑफ आई गेस इंफॉर्मेशन थोड़ी बहुत हो जाती है कि लोगों को पता नहीं होता कि जी अच्छा अगर आप रिलेशनशिप काम नहीं कर रही तो देर इज़ नॉट अ मैनुअल, आपके पास कोई ऐसा शादी का मैनुअल नहीं पड़ा हुआ जिसमें आपको बेहतर एडवाइस मिले कि जी ऐसी सूरत में मुझे क्या करना है। बहुत सी चीज़ें शायद आपको बाद में समझ आती हैं, और इसमें जो बिगेस्ट आई थिंक चीज़ जो हमें करनी होती है, जो कि शायद हम करना उसको भूल जाते हैं, वो है कि आप जो इश्यूज़ हैं उनको उनको बताइए, ओपनली डिस्कस करें, और उनके मतलब अगर आप कोई हल निकाल सकते हैं तो वो हल निकालें।
हाँ, लेकिन इसमें एक जो चीज़ आती है देखने में हमारे अपने माशरे के अंदर कि ऑब्वियसली आप हम लोग अभी इतने मतलब इसमें इस तरह से नहीं है कि सिर्फ अ कपल इज जस्ट डिस्कसिंग बिटवीन दैम। नॉर्मली द क्लोज रिलेटिव्स जो होते हैं हमारे माँ बाप बहन भाई रिश्ते में जो लोग करीबी हैं वो किसी ना किसी तरह से इन्वॉल्व हो जाते हैं। इन केसेस के अंदर क्या है, मतलब इज इट द राइट थिंग कि जी अपने बड़े भी साथ इन्वॉल्व हो जाएं, मे बी दे कैन सॉर्ट इट आउट फॉर यू अपने तजुर्बे की बुनियाद पे, या आप समझते हैं कि बेजा की इंटरवेंशन है ये?
मेरे जहां तक ख्याल है या जो बाकी पेरेंट्स से हमने मालूम किया, अक्सर बातचीत होती रहती है पोस्ट डिवोर्स सिनेरियो में कि पहले क्या हुआ, मोस्ट ऑफ द टाइम होता ये है कि जब आपके बीच में ऐसे इश्यूज आ रहे होते हैं और बीच में रिश्तेदार इन्वॉल्व हो जाएं, तो कुछ केसेस में ये एक अच्छी चीज़ होती है। देखें, अगर कोई रिश्तेदार इन्वॉल्व होता है या आपके बुज़ुर्ग इन्वॉल्व होते हैं तो ये बात समझ में आती है कि अब ये रिस्पॉन्सिबिलिटी उनकी है कि वो इस मैटर को किस तरह हैंडल करते हैं। अगर तो इतनी समझ बूझ के साथ वो हैंडल करते हैं तो फिर तो ठीक है, वो एक चीज़ पॉजिटिव एस्पेक्ट की तरफ जा रही है, मगर अगर जो बुज़ुर्ग हैं या रिश्तेदार वो ही आपको गलत मशवरे देने की तरफ आ जाएं, या वो ही से लड़की के माँ बाप हैं या लड़के के माँ बाप हैं वो ही साइज लेना शुरू कर दें, तो फिर उसमें होता ये है कि आप चूँकि पहले ही यूँ समझिए कि अपनी रिलेशनशिप में डसे होते हैं, तो जैसे ही आपको अपने वालदैन या भाई या बहन किसी की सपोर्ट भी मिलती है तो somehow आप obligated फील करते हैं कि जी जो वो बात कर रहे हैं मुझे माननी चाहिए। ऐसे में अगर वो आपको कोई गलत मशवरा भी दें, चाहे वो इससे रिलेटेड हो कि जी हाँ तुम हमारे घर आओ हम तुम्हें रखते हैं, या चलो तुम लिटिगेशन की तरफ चले जाओ, तो आप ऐसी पोजीशन में नहीं होते कि खुद से आप कुछ कर सकें, आप ऑब्लिगेटेड हो जाते हैं और आप उनकी बात मान लेते हैं। मेरी जो दरख्वास्त है बुज़ुर्गों से और रिलेटिव से वो यही है कि अगर तो आप किसी कपल के ऐसे इश्यूज के अंदर पड़ रहे हैं तो ये आपकी रिस्पॉन्सिबिलिटी है। हत्तल इम्कान कोशिश ये कीजिए कि वो कपल जो है अपने इश्यूज आपस में बैठ के रिजॉल्व करें, ना कि दूसरों की एडवाइस पर रिजॉल्व करें, बिकॉज दे नो बेस्ट कि उनके बीच में क्या मसाइल जन्म ले रहे हैं।
सही सही, लेकिन मतलब आप अब जाहिर है कि आपकी एक ऑर्गेनाइजेशन है, उसमें आप क्या देखते हैं कि इन व्हाट परसेंटेज जो है वो एल्डर्स इन्वॉल्व होते हैं, 100% या
इन मोस्ट केसेस जो हमने जो ऑर्गेनाइजेशन बनाई है वो क्योंकि ज्यादा उसका काम जो है वो गार्डियन फोर्स वगैरह के साथ मिलके है, और जो गार्डियन फोर्स में पेरेंट्स और बच्चे हैं उनके साथ मिलके है, तो उसमें तो हमने ज़्यादा ये नोट किया है कि जो भी वहाँ पे पेरेंट्स वगैरह या कपल्स वगैरह आ रहे हैं वो खुद से उनको ये रास्ता नहीं पता कि जी हमने लिटिगेशन करनी क्या नहीं करनी है, कोई ना कोई होता है जो कि उन्हें ये एडवाइस देता है। क्यों समझ लीजिए कि अभी जो हमारे गार्डन कोर्ट के हालात हैं उसमें मैं इसको एक गलत एडवाइस कहूँगा जो कि कहीं ना कहीं से उनको मिलती है। ज़ाहिर है पॉइंट ये है कि स्पेशली खातिन के सिनेरियो में उनको रास्ता नहीं पता होता कि वकील का दफ्तर कहाँ है।
सामीन मेरे ख्याल में हमारा मुबशर दोबारा से अपनी बात कहिएगा, आई फील लाइक वी हैड अ ब्रेक इन आवर कम्युनिकेशन लिंक।
जी बात मैं ये कर रहा था कि जो अब तक हमने जिन पेरेंट्स वगैरह से गार्डियन कोर्ट्स के अंदर बात की है उससे एक चीज जो सामने आती है वो ये है कि उम्मीद तौर पर स्पेशली ख्वातीन में उनको ये नहीं मालूम होता कि जो कोर्ट का रास्ता क्या है या लॉयर्स के दफ्तर किस तरह जाना है, ये कोई ना कोई एडवाइस कहीं ना कहीं से उनको आती है, चाहे वालदेन की तरफ से आए चाहे भाई बहन की तरफ से आए, तो मोस्ट ऑफ द टाइम वो एडवाइस लेती हैं और इसलिए ये केसेस फिर आगे चलने लग पड़ते हैं।
सही, और वो नॉर्मल हालात में वो जो एडवाइस आ रही होती है वो ऑब्वियसली वन साइडेड होती है, ऑफ कोर्स ट्राइंग टू सपोर्ट कि जी अपनी बच्ची को वो सपोर्ट कर रहे, अपनी बहन को वो सपोर्ट कर रहे हैं, उस तरह से वो होती होगी।
हाँ बिल्कुल, वो कुछ इस तरह ही होती है। देखें जो अच्छे पेरेंट्स हैं वो तो सिंपली कह देती हैं बेटी या बेटा जाओ अपने जाके जो मसाइल हैं वो खुद हल करो, और आई थिंक बहुत से शहरी में एक बहुत अच्छी एडवाइस होती है वो। वहाँ पे ईगो का मसला आ जाता है कि जी अच्छा भाई तुमने ये बात कर दी हमारी बेटी के खिलाफ या हमारे बेटे के खिलाफ, तुम आ जाओ हम देख लेंगे इसको, तो वो चीज़ रिजॉल्व नहीं होती बल्कि मजीद कॉम्प्लिकेट होना शुरू हो जाती है।
सही सामिन, यहाँ पे मैं एक छोटी सी बात कहना चाहूँगा कि कॉन्ट्रैक्ट पाकिस्तान हैज़ अ वर्चुअल लीगल चैम्बर जहाँ पे हमारे साथ वॉलंटियर लॉयर्स, लीडिंग लॉयर्स ऑफ पाकिस्तान हमारे साथ आपको मुफ्त में मशवरे देते हैं, तो इफ़ यू आर लुकिंग फॉर सम गाइडेंस इन रिस्पेक्ट टू आज के सब्जेक्ट से तो यू कैन ऑलवेज विजिट www.contactpakistan.com एंड क्लिक ऑन वर्चुअल लीगल चैनल। वापस आते हैं मुबशर, ये मुझे बताइए आप कि जो कपल्स सोच रहे हैं बिलीव लाइक सो कि जी दैट्स इट वी आर डन विद इट एंड वी गॉट स्प्लिट डिवोर्स चाहिए, आप उनको क्या सुजेस्ट करिएगा?
हाँ, इसमें पहली चीज तो ये है कि अगर तो आपकी आपस की लड़ाई में गुफ्तगू में कहीं भी तलाक का या डिवोर्स का लफ्ज आया है तो बड़े चौकन्ने हो जाइए। पहला काम तो आप ये करें कि थोड़ी देर रुकें और सोचें बैठ के कि क्या आपने ये सब जो आपने सोचा है तलाक और डिवोर्स, इससे पहले आपने ये सोच लिया है कि इसके कॉन्सिक्वेंसेस क्या हैं, क्या आपने अपनी रिलेशनशिप को कायम रखने के लिए जितने भी एवेन्यूज़ हैं या जो भी चॉइसेस हैं कि आप सारी वो कोशिशें कर चुके हैं, और उसके बाद जिस तरह मैंने पहले कहा कि बैठिए आपस में बैठ के और बैठ के बात कीजिए।
अगर थोड़ा सा ऐसी जी आई एम सॉरी मुबशर, मैं चाहूँगा कि आप थोड़ा सा हमें उन किस तरह से आप मतलब जब आप कहते हैं कि द कपल शुड सिट लाइक टू मेच्योर एडल्ट्स एंड गो ओवर द इश्यूज, उनको आपस में बात करके उसको तहमुल के साथ और एक दरगुजर एक टॉलरेंस के जज्बे के साथ पॉजिटिवली लेते हुए अपनी जिंदगी को उसको डिस्कस करें, तो किस तरह के इश्यूज इन कॉमन होते हैं हमारे यहाँ जोड़ों में कि जो they basically bring you to a point of breaking apart.
ये बड़ी एक इंटरेस्टिंग चीज़ है. कभी कभी तो वाकई बहुत बड़े इश्यूज होते हैं जो कि एकदम से फट पड़ते हैं, और कभी कभी आप यकीन माने कि इश्यूज बहुत छोटे छोटे या बड़े प्रिमिटिव होते हैं जो कि विद टाइम चलते चलते बहुत इस हद तक हो जाते हैं कि भी वो एक बहुत बड़ी वजह बन सकती है. यकीन माने कि एक मेरे ही दोस्त हैं, उनका नाम मैं आपको नहीं बताता, मगर उनकी डाइवोर्स इस बात पे हो गई कि उनकी बेगम कहती थी, भाई तुम टांगे सोफे के ऊपर रख के क्यों खाना खाते हो. ठीक है. एक केस जो है वो बड़ा इंटरेस्टिंग केस यहाँ कोर्ट में आया हुआ था, जिसमें बीवी ने इसलिए तलाक मांगी हुई थी कि उनका जो हस्बैंड है, उनके मियाँ हैं, वो उनको वो शेर व शायरी करते हैं, उनको हर वक्त शेर सुनाते हैं.
यार आपस की बात तो ये है मुबशर के, यार नहीं, दिस इज अनाफ भाई. शेर आप अपने शेर अपने तक रखें भाई, उनको anyway, अच्छा
मतलब पॉइंट मेरा बेसिकली ये है कि कभी कभी छोटी
छोटी
अगर से रेगुलरली होती रहे तो देर कम्स अ टाइम, और आपने अगर उनके मतलब कुछ नहीं किया, देर कम्स अ टाइम जब वो आप लोग उसको एक इश्यू बना के आगे लेके चले जाते हैं और उससे भी काफी प्रॉब्लम आना.
सो बेसिकली आपकी जो टिप है वो ये है कि कंसिडर एवरी इशू टू बी सीरियस, थिंक ट्वाइस.
जी बिल्कुल. आप अपने पार्टनर से बात करें, अपनी ईगो साइड पे रखें. ठीक है. जब आप अपने पार्टनर से अपने हस्बैंड से या अपनी वाइफ से बात करने जाएं तो एक चीज़ जहन में रख के जाएं कि आप वहां पे सब कुछ देने जा रहे हैं. ठीक है. जस्ट कीप इन माइंड कि यू आर गोइंग देयर टू लूज एवरीथिंग. ठीक है. अपनी ईगो अपनी अना आपने साइड पर रखी. उसके बाद दूसरी आप जो चीज़ करेंगे वो ये है कि जो आपका पार्टनर है उसको पहले बोलने दीजिए, उसकी बात पूरी तरह सुनिए, कोशिश करें कि उसकी बात आपकी समझ में आए. एक बार जब वो पूरी बात कर लेता है उसके बाद फिर आपकी बारी है, फिर आप बैठ के बात करें और साथ एक पेन और पेपर रखें, और जिन जिन इश्यूज पे आप कोई सॉल्यूशंस दोनों सजेस्ट करते हैं या एग्री करते हैं उनको लिखते जाइए. ठीक है. और सेकेंडली अपनी जो रिलेशनशिप है उसको रिवाइव करें, एक सेकेंड हनीमून या बाहर जाएं खाने पीने, कोई ना कोई चीज़ें डिफरेंट करें अपनी रूटीन से हटके, क्योंकि एक दफ्तर की रूटीन और एक घर की रूटीन जो है वो आपको काफ़ी लॉक डाउन कर देती है.
सही.
चीज़ें थोड़ी डिफरेंट भी करें. और तीसरी जो मेरी बड़ी एडवाइस है वो ये है कि आप अवेलेबल मैरिज काउंसलर्स होते हैं, अगर आप समझते हैं कि आप दोनों एग्री करते हैं और मैरिज काउंसलर अवेलेबल है तो आप मैरिज काउंसलर्स के पास जाएं और लेट देम टॉक यू.
अच्छा, ये फैसिलिटी क्या हमारे मुल्क में मुयस्सर है मैरिज काउंसलिंग की?
जो बड़े शहर हैं वहाँ पे डेफिनेटली ये मुयस्सर है. मैं लाहौर में रहता हूँ, लाहौर में मुझे मालूम है अखबार में ऑन ऑफ इश्तहार आता रहता है मैरिज काउंसलिंग का. अदरवाइज कोई भी साइकोलॉजिस्ट जो है या साइकेट्रिस्ट जो है दे आर क्वाइट केपेबल ऑफ डीलिंग विद दीज पर्सनल इश्यूज. उन्होंने ये सब पढ़ा होता है और वो आपको बेहतर तौर पर गाइड कर सकते हैं.
सही. अच्छा, अब जनाब हम इस चीज पे आते हैं मुबशर के, लेट्स अज्यूम दे हैव रीच्ड टू अ पॉइंट ऑफ नो रिटर्न. अब स्प्लिट होना है, डाइवोर्स होनी है अनफॉर्चुनेटली. आपके ख्याल में व्हाट कैन दे डू रियली टू मिनिमाइज इट्स इफेक्ट्स ऑन देयर चिल्ड्रन, अगर उनके बच्चे हैं ऑफ कोर्स.
बिल्कुल सही कह रहे हैं. एक बात तो ये है कि डाइवोर्स बुरी चीज़ तो है, मगर अगर आप एक ऐसे पॉइंट पे आ गए हैं या फ़र्ज करें कि आप आपके बच्चे भी हैं और आप रोज़ाना जो कपल है दे आर फाइटिंग, दे आर स्क्रीमिंग शाउटिंग इन फ्रंट ऑफ द चिल्ड्रन, दे आर हिटिंग ईच अदर, तो वो बच्चों को आप बेसिकली रोज़ाना की एक टॉर्चर, मेंटल टॉर्चर में डाल रहे हैं.
हाँ चले, मेरे ख्याल में ऐसे करते हैं, आपने बहुत अच्छी बात की मुबशर. इनफैक्ट आई वुड हैव थॉट ऑफ दैट कि हम जो ये रोज़ रोज़ के झगड़े, रोज़ रोज़ की बहस घर में जो हो रही है, क्या कर रहे हैं अपने बच्चों के साथ हम?
बिल्कुल बिल्कुल. देखिए, या तो आप वो इश्यूज रिजॉल्व कर लें, ताकि या आपने अगर लड़ना ही है तो बच्चों के आगे ना करें, क्योंकि बच्चों के ऊपर एक बहुत नेगेटिव इफेक्ट रोजाना के हिसाब से पड़ रहा है. अब मैं ये एग्जांपल आपको सिर्फ इसलिए बता रहा हूँ कि कुछ ऐसे सिनेरियोज में जहाँ पे बच्चे इन एनी केस डेली बेसिस पे टॉर्चर हो रहे हैं, वहाँ पे तो शायद अगर आप कंपैरेटिवली देखें तो डाइवोर्स इज अ बेटर सोल्यूशन, जिसमें ठीक है मियाँ और बीवी अलहदा हैं और बच्चे जो हैं वो एटलीस्ट उनको रोजाना के हिसाब से दोनों की वो लड़ाई झगड़ा नहीं देखना. मगर प्रोवाइडेड कि आप पहले से अपने बच्चों की खातिर जो है कुछ इश्यूज डिस्कस कर लें. ठीक है. और वो जो इश्यूज हैं उसमें सबसे बड़ा इश्यूज जो है, इशू जो आता है वो بچے کی کسٹڈی کا آتا ہے کہ ہاں جی اب اگر ہم علیحدہ ہو رہے ہیں تو بچہ کس کے پاس رہے گا, کسی ایک پیرنٹ کے پاس ہے تو دوسرا پیرنٹ اس سے کب کب مل سکتا ہے, یہ ایک ایشو آ جاتا ہے. یہ ایشو آ جاتا ہے کہ اس کی ایجوکیشن کا ہم نے کیا کرنا ہے, اس کے فائنینسز کا کیا کرنا ہے, اس کی سائیکولوجیکل ویل بینگ کا, اس کے ہیلتھ کے ایشوز ہیں ان سب کا کیا کرنا ہے. تو اگر تو ڈائیورس از انایویٹیبل, ڈو تھنک اباؤٹ دیٹ فار سیک آف یور چلڈرن. پہلے سے آپ یہ کر لیں کہ جی ہم نے بچوں کو آگے کس طرح ریز کرنا ہے, اپنے ایشوز کو سائڈ پہ رکھیں, بچوں کے ایشوز کو پہلے ڈسکس کر لیں.
اچھا اب اس میں مجھے آپ یہ بتائیے, جو آپ نے پوائنٹس ہائی لائٹ کیے کہ اگر بچے ہیں تو ناؤ دس از اے ایشو فرسٹ آف آل سامعین, کہ نفسیاتی طور پہ آپ بچوں کو بیمار کر دیتے ہیں جب ان کے سامنے روز کی اس طرح کی لڑائیاں اور بحث مباحثہ ہو رہا ہو. تو فار گاڈ سیک اگر آپ کو کرنا ہی ہے تو اپنے بیڈ روم میں دروازہ بند کر کے کیجئے اور کیپ یور وائس ڈاؤن, کیونکہ آپ کو کوئی حق نہیں ہے کہ اس بچے کو مینٹلی ذہنی طور پہ بیمار کر دیں, اس کو نفسیاتی مریض بنا دیں, یا اس کو نفسیاتی طور پہ اتنا کمزور کر دیں کہ ہی مے ناٹ بی اے سکسیسفل پرسن ان ہز لائف. اور کسی بھی معاشرے کے اندر یہ بہت بڑا نقصان ہے کہ جو ہم کرتے ہیں. تو اس پہ مبشر ہمارا قانون کیا کہتا ہے, پہلے تو قانون بتائیے ہمیں کہ ہمارا قانون کیا کہتا ہے کہ اگر ایک طلاق ہو رہی ہے فار دی سیک آف آرگومنٹ, ان کا ایک بچہ ہے اور دے ہیو ریچڈ ٹو اے پوائنٹ کہ جی ٹھیک ہے ہمیں اکٹھے نہیں رہنا اور یہ کوسچنز ہمیں ایڈریس کرنے ہیں, تو ان کوسچنز کو ایڈریس کرنے کے لیے ہمارا جو موجودہ قانون ہے وہ کیا کہتا ہے؟
اچھا اب یہ جو سینیریو ہے قانون کی طرف جانے والا, اس سے پہلے آپ کو تھوڑی چیزیں جو انڈرسٹینڈ کرنی ہیں وہ بچوں کے پوائنٹ آف ویو سے کرنی ہے کہ ڈائیورس کا جو افیکٹ ہے ان کے اوپر کیا ہو رہا ہے, اس کے حساب سے پھر آپ دیکھ سکتے ہیں کہ قانون کی طرف جانا جو ہے وہ کتنا فیزیبل ہے. پہلی چیز تو آپ دیکھیں کہ بچے جو ہیں دے کینوٹ انڈرسٹینڈ کہ یہ چینج کیوں آئی ہے میری زندگی میں, کہ میں ماں باپ دونوں سے دونوں کے ساتھ بہتر دونوں سے ملتا تھا, اب اچانک سے یا تو میرا ماں نہیں ہے میری یا پھر میرا باپ نہیں ہے.
صحیح.
اور صرف یہی نہیں کہ دے کینوٹ انڈرسٹینڈ, وہ اس سے کوپ بھی نہیں کر سکتے. سیکنڈلی ڈائیورس سینیریو میں ماں یا باپ دونوں میں سے کوئی موو آؤٹ ہو جاتا ہے بچے کو لے کے, تو ایک چھوٹے بچے کے لیے اس نئی انوائرمنٹ میں ایڈجسٹ کرنا بہت مشکل ہوتا ہے, کیونکہ ایک گھر ہے جہاں پہ وہ پلا بڑا ہے, وہاں پہ اس کے نانا نانی دادا دادی جو بھی سارے رشتے دار سارے موجود ہیں, اب اچانک سے وہ نہیں ہیں. تو ایک چھوٹے سے دماغ کے لیے یہ چیز فگر آؤٹ کرنا کہ وہ سب لوگ کہاں ہیں بہت مشکل ہے. اور اس کے اگر آپ دیکھیں سائیکولوجیکل افیکٹس کے کچھ کیسز ایسے آئے ہیں جس میں بچے جو ہیں وہ اپنے آپ کو بلیم کرنا شروع کر دیتے ہیں اپنے والدین کی لڑائی کے متعلق, وہ سمجھتے ہیں کہ یہ سب کچھ ہماری وجہ سے لڑے.
مبشر میرے خیال میں رابطہ ہمارا پھر سے کمزور ہوا, دوبارہ سے آپ اپنی بات کہیے گا.
جی میں بیسکلی یہ بتا رہا تھا کہ
بچے پہ کیا اثر ہوتا ہے,
بچے پہ کیا اثر ہوتا ہے, ایک تو یہ ہے کہ دے کینوٹ کوپ, اور تو اور دے کینوٹ ایون انڈرسٹینڈ کہ یہ ہوا کیا ہے. سیکنڈلی اگر بچوں کو گھر سے موو آؤٹ کر دیا جاتا ہے, ماں ان کو بچوں کو لے گئی یا باپ جو ہے وہ علیحدہ لے گیا, تو وہ جس گھر میں پڑھے بڑے ہیں اب ان کو وہ انوائرمنٹ نہیں مل رہی, وہ لوگ نہیں مل رہے, ان کے لیے یہ چیز انڈرسٹینڈ کرنا بھی بہت مشکل ہوتا ہے کہ وہ پلے گراؤنڈ جو تھا میرا وہ کہاں گیا. اور سائیکولوجیکلی دیکھنے میں آیا ہے کہ ایسے بچے جو ہیں یا تو چونکہ ان کے پاس سوالوں کے جواب نہیں ہوتے یا ان کو سوالوں کے جواب نہیں ملتے, تو وہ اپنے آپ کو قصور بہ ٹھہرانا شروع کر دیتے ہیں اس سارے سینیریو کا, کہ میری وجہ سے شاید یہ ماں اور باپ جی اب اکٹھے نہیں ہیں.
صحیح.
ٹھیک ہے. اس میں پہلی چیز تو ہم نے کوشش یہ کرنی ہے کہ بچے کی عمر جوں جوں زیادہ ہوتی جاتی ہے اس کو ساتھ ساتھ ہم آنیسٹلی بتائیں کہ بھئی یہ ہے اس میں تمہارا قصور نہیں ہے. کبھی کبھی فرینڈز جو ہیں وہ آپس میں لڑتے ہیں اور اس وقت ساتھ نہیں ہیں. دوسری چیز یہ کہ ہمارے یہاں ایک چیز بہت کامن ہے کہ جس کے پاس بھی بچے ہوتے ہیں اس کی کوشش یہ ہوتی ہے کہ وہ دوسرے پیرنٹ کے متعلق برین فیڈنگ کرنا شروع کر دے, بتائے کہ جی دوسرا پیرنٹ بہت برا ہے تم نے اس سے نہیں ملنا.
صحیح.
تو یہ جو ایک ہیٹر جو ہے نا بچے کے اندر ڈیولپ کرا دی جاتی ہے اور جو کہ غلط ہے,
اور اگین بچے کا ہی نقصان ہو رہا ہے اس میں
بچے کا نقصان ہو رہا ہے. سائیکولوجیکلی جو ہم نے اسٹڈیز اس میں چیک کی ہیں اس میں یہ پتہ لگتا ہے کہ بچے جو ہیں دے بیکم ویری موڈی, دے بیکم ڈپریسڈ, اور پڑھائی میں وہ پیچھے رہنا شروع کر دیتے ہیں. اور بچوں کی ایک ایج آتی ہے جب ان کو آہستہ آہستہ سمجھ آنے لگ پڑتی ہے کہ یار میری ماں جو ہے وہ بھی مجھے حاصل کرنا چاہتی ہے, باپ بھی حاصل کرنا چاہتا ہے, تو ایسے بچے تھوڑے مینیپولیٹو بھی ہو جاتے ہیں. وہ ماں کے پاس ہوں گے تو باپ کی برائیاں کریں گے, باپ کے پاس ہوں گے تو ماں کی برائیاں کریں گے. ٹھیک ہے, تو آپ نے بچے کو ایک ایسی انوائرمنٹ میں ڈال دیا ہے جہاں پہ بذات خود آپ نے اس کو دونوں کو برا سمجھنا سکھا دیا ہوا ہے.
صحیح, تو ایک تو یہ ہوا. اب اگین میرے اسی کوشچن کی طرف کہ ہمارا جو قانون ہے وہ کیا کہتا ہے پیرنٹ اور چائلڈ کی کسٹوڈین شپ کے بارے میں, کیا قانون کلیئرلی کہہ رہا ہے؟
اچھا, جو جہاں تک قانون کا ہے میں تھوڑا بہت آپ کو اس میں بتا دیتا ہوں کہ اس وقت قانون کی طرف آپ تب جاتے ہیں جب آپ یہ ایشوز پڑھے لکھے لوگوں کی طرح آپس میں بیٹھ کے ریزالو نہیں کر سکتے, دیر از اے ڈس ایگریمنٹ.
صحیح,
تو اگلا اسٹیپ یہ ہے کہ جی چونکہ بزرگ بھی جو ہیں آپ کے وہ بھی آپ کو ایک ایگریمنٹ کی طرف نہیں لے جا سکے, آپ خود میاں بیوی بیٹھ کے بینگ ویری گڈ پیرنٹس آپ اس کو ایگری نہیں کر سکے, تو اب آپ نے لٹیگیشن کا راستہ یا قانون کا راستہ اپنایا.
جی,
قانون میں اگر آپ گارڈین کورٹ لاہور کی ہی بات کرتے ہیں تو دیر آر مور دین 25,000 پینڈنگ کیسز.
25,000 لاہور میں؟
جی بالکل, یہ 25,000 سے زیادہ کیسز اس وقت وہاں پہ ہیں, اور ان 25,000 کیسز کے لیے صرف 3 ججز ہیں, اور اس یہ جو کیسز ہیں 25,000 کیسز, ان میں تقریباً 1,00,000 سے اوپر بچے جو ہیں وہ افیکٹ ہو رہے ہیں ساری لٹیگیشن میں. اچھا, اب جو قانون ہے وہ تو پہلی چیز آپ یہ دیکھیں کہ قانون ہمارا 1890 کا بنا, یعنی کہ 121 سال پہلے کا جو قانون ہے جو انگریزوں نے بنایا تھا آج تک وہی قانون یہاں پاکستان میں چل رہا ہے. حالانکہ دنیا بھر میں قانون جو ہے وہ بہت چینج ہو چکا ہے, اس میں بہت ریفارمز آ چکے ہیں, ہمارے یہاں ابھی تک ریفارمز نہیں آئے.
جی,
یہ سوچتے ہوئے ہم لوگوں نے پیرنٹس جو ہیں انہوں نے آرگنائزیشن بنائی, اور ہم نے پہلے وہ چیزیں آئیڈینٹیفائی کی کہ باہر ملکوں میں سویلائزڈ لوگ معاشرے میں کیا کچھ ہوتا ہے, ویسٹرن ملکوں میں کیا ہوتا ہے.
جی,
اور جو ہمارے ملک میں اس میں کس طرح ترامیم لائی جا سکتی ہیں, تو ہم نے جو چیز آئیڈینٹیفائی کی اس میں ایک تو یہ دیکھا گیا کہ جو ہمارے قانون کا یہاں مائنڈ سیٹ ہے وہ سول کسٹڈی کی طرف زیادہ ہے. سول کسٹڈی مینس کہ بچہ کسی ایک کے حوالے کر دیا جائے, حالانکہ دنیا بھر میں اس وقت سائیکولوجیکلی دیکھا جائے اور اس کو قانون میں بھی ڈال دیا گیا کہ جوائنٹ کسٹڈی یعنی کہ بچے کی کسٹڈی دونوں ماں باپ کے پاس رہے, یہ چیز جو ہے اس کو زیادہ پروموٹ کیا جا رہا ہے, ہمارے یہاں ابھی نہیں کیا جا رہا ہے. تو ہماری کوشش یہ ہے کہ جو کورٹ کا مائنڈ سیٹ ہے وہ جوائنٹ کسٹڈی کی طرف لے کر آیا جائے. سیکنڈ چیز جو ہمارے ہائی گارڈین کورٹ کے ججز ہیں ان کا ایک بڑا کیجوئل سا ایٹیٹیوڈ ہے, آپ خود سمجھ لیں 25,000 کیسز اگر 3 ججز نے ڈیل کرنے ہیں تو آبویسلی وہ اتنا کانسنٹریٹ نہیں کریں گے. اس کی وجہ سے ایک ٹائم لمٹ تو ہمارے یہاں پہ ہے کہ 6 مہینے کے اندر کسٹڈی کے کیسز جو ہے ریزالو ہونے چاہیے, مگر دیکھنے میں آیا کہ کسی کو 10 سال لگے, کسی کو 12 سال لگے, مگر کیس ابھی تک چل رہا ہے, بچے اسی طرح رول رہے ہیں اور اس کا کوئی فیصلہ نہیں ہو رہا.
صحیح, تو اس وقت جو رائج الوقت ہے قانون وہ کیا کہتا ہے کہ بچے کی ایج کے حساب سے اس کی کسٹڈی یا اس کی کسٹوڈین شپ اور اس کی کائنڈ آف رسپانسبلٹی کے حوالے سے کیا کہتا ہے اس وقت جو مروجہ قانون ہے ہمارا؟
جو ہمارا قانون ہے وہ بیسکلی کہتا یہ ہے کہ اگر تو دودھ پیتا بچہ ہے یا دودھ پیتی بچی ہے, جس پہ ہم سارے پیرنٹس بھی شاید اگری کرتے ہیں کہ اس کو آپ ماں سے دور نہیں کر سکے.
صحیح,
تو اس کیس میں اگر تو بچہ سے فیر خواہ رہا ہے, 1 سال 2 سال کا بچہ ہے باپ کے پاس ہے, تو قانون جو ہے اس میں آپ جا کے کورٹ میں اپلیکیشن دے سکتے ہیں, تو ہیبیس کارپس کی اپلیکیشن ہوتی ہے یا آپ سے بھیجا کہ اسٹیٹ میں اس پہ عمل درآمد کیا جاتا ہے اور بچہ باپ سے لے کے ماں کے حوالے کر دیا جاتا ہے. یہاں تک تو قانون بالکل ٹھیک ہے. اس کے بعد قانون یہ بھی کہتا ہے کہ اگر تو لڑکا ہے اور سنی ہے تو وہ 7 سال کی عمر تک ماں کے پاس ہے, 7 سال کے بعد وہ جو ہے باپ کے پاس آئے گا. آبویسلی اس میں کچھ اسٹینڈرڈ ہیں, کچھ اور چیزیں بھی ہیں جو کہ کنسیڈریشن میں آتی ہیں اس کے بعد ہوتا ہے. لڑکی کے کیس میں اگر سننی ہے تو وہ بلاغت جب تک وہ ایڈلٹ نہیں میچیور نہیں ہو جاتی, یہ جو تقریباً 11 سال کی عمر بنتی ہے اس کے بعد اس کا فیصلہ کیا جاتا ہے کہ اب وہ باپ کے پاس آئے گی. ٹھیک ہے,
صحیح.
مگر یہ قانون جو ہے یہ اگین سول کسٹڈی کی طرف ہے کہ ایک وقت میں بچے کی ایج کے حساب سے وہ ماں کے پاس تھا اور ایک وقت میں وہ باپ کے پاس ہے. آپ یہ دیکھیں جو ہم سوال کرتے ہیں ہر ایک سے وہ یہ کرتے ہیں کہ آپ کو اگر بچپن میں یہ کہا جاتا یا فورس کیا جاتا کہ آپ ماں کے پاس یا باپ کے پاس دونوں میں سے کسی ایک کے پاس رہیں تو آپ کس کو چوز کرتے ہیں, ایک آبویس سی بات ہے کہ آپ اس پوزیشن میں نہیں آنا چاہتے جس میں آپ ماں یا باپ میں کسی کو چوز کرنا چاہیں. تو ہم اسی لیے کہتے ہیں کہ سول کسٹڈی از رانگ, جوائنٹ کسٹڈی ہونی چاہیے کہ ٹھیک ہے ہم مانتے ہیں کہ فزیکلی بچہ ایک وقت میں دونوں طرف نہیں ہو سکتا, مگر جوائنٹ کسٹڈی میں ہوتا یہ ہے کہ اگر بچہ جو ہے وہ اسکول جا رہا ہے باپ کے پاس ہے تو ہفتے میں جو باقی دو دن جو اسکول نہیں جاتا ویکینڈس پہ وہ ماں کے پاس آ جائے. سملرلی اگر سمر ویکیشن ہے دو تین مہینے کی تو ان کو بھی ڈیوائڈ کر دیا جائے. اس طرح کے کچھ ریفارمز ہیں ہمارے جو ہم لوگ جو ہیں وہ کورٹ میں ہم نے دیے ہوئے ہیں اور ہائی کورٹ میں ایکچولی ہم نے پیٹیشن کی ہوئی ہے کہ یہ ریفارمز اس میں لائے جائیں.
صحیح. اچھا اب جی جی کہیے مبشر کہیے.
وہ میں یہ بتانا چاہتا تھا کہ جب آپ کورٹ پروسیجرز کی بات کرتے ہیں تو کورٹ پروسیجر ہمارے کچھ یوں ہیں کہ بچہ باپ کے پاس ہے تو کیجولی اس کو باپ کے پاس ہی رکھا جائے گا, اگر ماں کے پاس ہے تو کیجولی ماں کے پاس رکھا جائے گا. اس میں یہ چیز کنسیڈریشن لا میں تو ہے کہ اس کی ایجوکیشن کا ویلفیئر کہاں پہ ہے, اس کا سائیکولوجیکل یا اس کا ہیلتھ کا ویلفیئر کہاں پہ ہے.
جی
اگر ایسا ہوتا نہیں ہے جج کیجولی جس کے پاس ہے اس کے پاس رہنے دیتے ہیں. اور اس پہ ستم ظریفی یہ ہے کہ جو دوسرا پیرنٹ ہے جس کے پاس بچہ نہیں ہے اس کو ہمارا قانون جو ہے آن اینڈ آف تقریباً دو مہینے دو گھنٹے ایک مہینے میں ملنے کی اجازت دیتا ہے, وہ بھی کورٹ کے پریمیسز میں. وچ مینس
جوک.
جی ہاں, وچ مینس کہ آپ اپنے بچے سے, ایک باپ جس پر بچہ نہیں ہے یا ایک ماں جس پر بچہ نہیں ہے, وہ اپنے بچے سے سال میں کیلکولیٹ کریں تو پورا صرف ایک دن مل سکتی ہے جبکہ دوسرے پیرنٹ کے پاس بچہ 364 ڈیز ہے.
بالکل بالکل یہ کوئی سینسیبل بات لگتی نہیں ہے. اور اگین بات تو وہی آتی ہے نا مبشر کہ آپ عدالت تک مت چاہیے, آپس میں بیٹھ کر کے اپنے معاملات کو جو ہے وہ طے کر لیجئے. اور جیسے آپ گائیڈ کر رہے ہیں کہ کیا کیا ایریاز ہیں جن کو دیکھنا چاہیے, ان کو ان پہ غور و فکر کرنا چاہیے, اس کو ڈسکس کرنا چاہیے, بحث مباحثہ ہونا چاہیے, اور آپ آپس میں بیٹھ کے ڈیسائیڈ کیجئے فار دی بیسٹ آف یور چائلڈ اور چلڈرن.
جی جی بالکل
ٹھیک. اچھا اب تھوڑا سا موو کرتے ہیں آگے. اور آبویسلی جیسے پری ریکارڈنگ میں آپ سے کہہ رہا تھا کہ اگر میں کوئی بات بھول جاؤں گا تو پلیز ڈو برنگ ان دا امپورٹنٹ ٹاپکس یا پوائنٹس جو آپ یو وانا میک. میں یہ بھی جاننا چاہ رہا تھا اس میں کہ جو یہ طلاق کا مرحلہ ہے پری اینڈ پوسٹ, اس میں ریلیٹیوز آپ نے ایک طرح سے تو ذکر کیا کہ پری کے حوالے سے کہ ریلیٹیوز کین آلویز پلے اے پازیٹیو رول اینڈ دین دے شوڈ ٹیک دا ریسپانسبلٹی آف سارٹنگ اٹ آؤٹ, اور درمیان میں بیٹھ کر کے چیز ہے کہ آپ اپنے بیٹے یا اپنی بیٹی کی سائڈ لیں, درمیان میں بیٹھ کر کے ایک منصف کی طرح اس کا فیصلہ کیجئے. شادی کے بعد بھی رشتہ داروں کی جو انوالومنٹ ہے, سوری طلاق کے بعد بھی جو انوالومنٹ ہے کیا وہ جاری رہتی ہے؟
جی ہاں, یہ ایک چیز ہے جو کہ میں پوائنٹ آؤٹ کرنا چاہوں گا, صرف رشتہ داروں کی حد تک نہیں بلکہ معاشرے ایز اے ہول اس کی حد تک بھی.
جی بتائیے ہمیں ذرا ڈیٹیل سے بتائیے اس کے بارے میں کہ پوسٹ ڈائیورس ناؤ دا ایرا کیا ہو رہا ہے معاشرے میں ارد گرد اس سنگل کے ساتھ کے جو پہلے جوڑے تھے اب وہ علیحدہ علیحدہ ہو گئے اور بچہ.
جی بالکل. ایک چیز تو یہ کہ پوسٹ ڈائیورس سینیریو جہاں پہ بچے بھی انوالو ہوتے ہیں تو وہاں پہ ماں اور باپ یا پھر دونوں یا پھر دونوں میں سے ایک وہ یہ سمجھتا ہے کہ جی اس بچے کو زیادہ بہتر طور پہ میں پال پوس سکتا ہوں. ٹھیک ہے, یہ کامن سی تھاٹ ہے. وہاں پہ یہ چیز نہیں سوچی جاتی کہ جی آپ بے شک اس کو بہتر طور پہ پال سکتے ہو مگر بچے کے حساب سے اس کو تو دونوں ماں اور باپ کی ضرورت ہے. اگر وہ ماں کے ہاں پلتا ہے ساری عمر کے لیے تو اس کی پرسنالٹی اس طرح ڈیولپ نہیں ہوتی جس طرح ایک گھرانے میں ماں اور باپ دونوں کے انفلوئنس سے ڈیولپ ہو سکتی ہے, یا اگر وہ باپ کے پاس ہے تو اس کے اندر وہ وساف نہیں آتے جو اس کو ایک ماں ہی سکھلا سکتی ہے.
صحیح.
تو پہلے تو ہمیں اپنے ذہن سے یہ فتنا نکال دینا چاہیے کہ جی میں, یہ میری سول پراپرٹی رائٹرشپ ہے اور میں اکیلا ہی اس کو سارا کچھ کر سکتا ہوں یا کر سکتی ہوں, یہ غلط ہے. اس میں ہوتا یہ کہ پھر آپ لٹیگیشن میں لگ جاتے ہیں اور آپ دونوں کی کوشش کھینچا تانی ہو جاتی ہے بچے کے لیے کہ جی ماں جو ہے وہ بھی لٹیگیشن میں اس کو اپنی طرف کھینچنے کی کوشش کر رہی ہے, دوسرے کو بدنام کیا جا رہا ہے, باپ جو ہے, اور ہماری لٹیگیشن ماشاءاللہ سے ہے بھی ایسی کہ مطلب جس میں جب تک کہ آپ اپنے فارمر پارٹنر کو بدنام نہیں کریں گے تب تک گارنٹی نہیں ہے کہ بچہ آپ کو ملے گا. تو لہٰذا وہ دونوں کھل کے ایک دوسرے کی عزت جو ہے وہ کورٹ میں جا کے لوگوں کے آگے اچھال رہے ہوتے ہیں کہ جی وہ یہ اس طرح کی بری عورت ہے, وہ اس طرح کا برا باپ ہے, ہی از اے وومنائزر, شی از دس, شی از دیٹ. تو آپ نے ایک دوسرے کو تو خراب کیا ہی, اوپر سے بچوں کو اس سینیریو میں ڈرائیو کرنا. آپ یقین مانیں کہ ہم کورٹ جاتے ہیں, عموماً جا کے والدین اور بچوں کو وزٹ کرتے ہیں, تو بچوں کو اتنا ان کو دماغی طور پہ اگینسٹ کر دیا جاتا ہے نان کسٹوڈیل پیرنٹس کی طرف کہ بچے جو ہیں وہ باپ کو دیکھتے ہی چیخ مار کے واپس ماں کے پاس بھاگ جاتے ہیں، یا باپ کے پاس بچے ہیں تو وہ ماں کو دیکھ کے چیخیں مارتے ہیں اور بھاگ جاتے ہیں.
صحیح.
ہم یہ اور ہم سمجھتے ہیں کہ یہ بڑی اچھی بات ہے، بڑے فخر سے ہم بتاتے ہیں کہ دیکھو میرے پاس بچہ جو بھاگ کے میرے پاس واپس آ گیا. ہم یہ نہیں سوچ رہے ہوتے کہ ہم بچے کے ساتھ کیا کر رہے ہیں، اس کے مینٹل جو ہے اس کو ہم ڈسٹروائے کر رہے ہیں.
صحیح.
تو آپ نے دیکھنا یہ کہ دیکھیں بچے کا حق جو ہے وہ ماں باپ دونوں کا ایکول ہے. ٹھیک ہے جی، اگر آپ اپنے بچے کو آپ کے پاس بچہ ہے اور اس کو باپ سے ملنے کا حق نہیں دے رہے یا ماں سے ملنے کا حق نہیں دے رہے، اس کا مطلب یہ ہے کہ آپ ماں یا باپ کہلانے کے حقدار نہیں ہیں، کیونکہ آپ نے اپنے بچے کا حق چھینا ہے.
بالکل صحیح.
میں تو رشتے داروں سے اور جو میں معاشرے کی بات کر رہا ہوں ان سے بھی میں یہی کہنا چاہوں گا کہ اس چیز کو فخریہ طور پہ نہ لیں بلکہ اس چیز کو ڈسکریج کریں. اگر آپ ایسے کسی والد یا والدہ کو جانتے ہیں جس نے جو جس کے پاس بچہ ہے اور وہ دوسرے پیرنٹ سے نہیں ملنے دے رہا، تو یہ ان کو فخر سے نہ کہیے کہ جی بڑی اچھی بات ہے، ان کو ڈسکریج کریں، ان سے کہیے کہ نہیں بچے کے لیے ضروری ہے کہ آن اینڈ آف جب بھی آپ سمجھتے ہیں بچے کو دوسرے والد یا والدہ سے ملنا چاہیے تاکہ اس کی صحیح.
صحیح ہے. اور اس میں سمجھتا ہوں کہ پہلی بات تو یہ ہے کہ اگین ریپیٹڈلی وی آر سیئنگ کہ جی آپ اپنے معاملات کو اپنے ایشوز کو آپس میں دونوں بیٹھ کر کے ریزالو کیجئے اور ریزالو ہوتے ہیں. آئی ڈونٹ تھنک کہ دیر از آلویز اینڈ آف روڈ ان دس اسپیسیفک ریلیشن شپ. آپ میرے خیال میں بچوں کے مستقبل کو سامنے رکھ کے تھنک اہیڈ، پانچ سے دس سال پندرہ سال آگے سوچئے تو آپ کو بالکل ظاہر ہو جائے گا کہ جو آج کے آپ کے آج کے ایکٹس ہیں وہ اس بچے کی زندگی کس طرح سے تباہ کر دیں گے. یعنی is it easy to live without a parent? اگر آپ ماں ہیں تو کیا باپ کے بغیر ایک بچہ اپنے آپ کو مکمل سمجھتا ہے؟ اور سملرلی اگر وہ باپ کے پاس ہے تو کیا وہ ماں کے نہ ہوتے ہوئے اپنے آپ کو مکمل سمجھتا ہے؟ Ask yourself this question and I'm pretty sure you'll reach to the same conclusions as we have کہ نہیں ایسا ممکن نہیں ہے. اور ہمیں انسان بن کے ایک میچور ایڈلٹس ایک سیولائز سوسائٹی کے معاشرے کے فرد ہونے کے ناطے سے سوچنا چاہیے. اچھا مبشر یہ مجھے بتائیے کہ اگر یہ بچے کے سلسلے میں، اور آبویسلی یہی ایک مین فوکس پوائنٹ ہوتا ہے کہ جس پہ بعض حالتوں میں اینڈ پرابلی اف آئی ایم ناٹ مسٹیکن میجورٹی میں پیرنٹس کے درمیان میں ایشوز جو ان سے ہیں وہ اتنے زیادہ ہیٹ اپ ہو جاتے ہیں کہ یو کانٹ فائنڈ دا رائٹ وے، تو اس حالت کے اندر کیا آلٹرنیٹیوز ہوتے ہیں ان کے پاس اس کو سبسائڈ کرنے کے لیے یا ریزالو کرنے کے لیے؟
جی یہ تو ابھی ہم نے تھوڑی پہلے بھی چیز ڈسکس کیا تھا کہ جہاں پہ بچے انوالوڈ ہیں تو وہاں پہ آپ مل بیٹھ کے ذرا اس کے اوپر بات کر لیں پہلے سے ہی کہ ہاں جی اس کی جو ایجوکیشن ہے اس کا خیال کون رکھ رہا ہے، اس کے ہیلتھ کا خیال کون رکھ رہا ہے. اگر میں لیگل ٹرمز میں بات کروں تھوڑی سی میں آپ کو ٹرمینالوجی بھی انٹروڈیوس کرا دیتا ہوں.
جی ضرور.
کہ جس کے پاس بچہ ہوتا ہے یا جس کو بچہ دے دیا جاتا ہے کہا جاتا ہے کہ فزیکل کسٹڈی اس کے پاس ہے، یعنی کہ فزیکلی بچہ اس کے پاس ہے. ٹھیک ہے، اور وہ پیرنٹ جس کے پاس بچے کی کسٹڈی ہوتی ہے، فزیکل کسٹڈی ہوتی ہے، اس کو ہم کسٹوڈیل پیرنٹ کہتے ہیں. اس کے برعکس جو بچہ جس کے پاس نہیں ہوتا جس پیرنٹ کے پاس، اس کو ہم نان کسٹوڈیل پیرنٹ کہتے ہیں. اور جو مغربی معاشرے میں یا جو اب جو سویلائز سوسائٹی میں کیا یہ جاتا ہے کہ اگر فزیکل کسٹڈی کسی ایک پیرنٹ کے پاس ہے تو دوسرے پیرنٹ کو لیگل کسٹڈی دی جاتی ہے. لیگل کسٹڈی کا مطلب یہ ہے کہ بچے کی فزیکلی آپ کے پاس پریزنس نہیں ہے مگر اس کی ایجوکیشن اور اس کی ہیلتھ میں آپ کو پیرامونٹ کنسیڈریشن دی جاتی ہے، یا ان کے فیصلے جو ہیں وہ
تو کون مطلب عدالت جو ہے کس طرف انکلائنڈ ہوتی ہے، ماں کی طرف یا باپ کی طرف؟
عدالت جو ہے بیسکلی کچھ فیکٹر سامنے رکھتی ہے. سب سے پہلے جو فیکٹر ہے وہ تو آبویسلی بچے کی ایج ہے. اگر وہ چھوٹا بچہ ہے تو وہ ماں کی طرف انکلائنڈ ہے، اور اگر وہ بچہ تھوڑا بڑا ہو رہا ہے تو وہ باپ کی طرف کورٹ انکلائنڈ ہوتی ہے. اس کے علاوہ جو کورٹ کی پرائم پیرامونٹ کنسیڈریشنز جو ہیں، جو ہمارے گارڈین ایوارڈ ایکٹ 1890 ہے، اس میں اس کی ایجوکیشن उसकी हेल्थ और साइकोलॉजिकल वेलबींग। अगर बच्चा बाप के पास और बाप बच्चे की एजुकेशन का सही ख्याल नहीं रख रहा तो कोर्ट कंसिडर करती है कि जी बच्चा जो है वो माँ शायद उसको बेहतर उसकी एजुकेशन का कर सकती है। अगर माँ के पास है, माँ जो है उसको रेगुलरली डॉक्टर के पास नहीं लेके जा रही और बाप जो है इस बात पर कंप्लेन करता है तो अब जो कोर्ट है जो उसका माइंड सेट वो बाप की तरफ होता है कि हाँ जी बाप इसका बेहतर ख्याल रख सकता है। बुक हमारे ये लिखा हुआ है, ये अलग बात है कि जो हमारे कोर्ट्स हैं उसमें ये चीज़ टू दैट एक्सट्रीम उस तरह फॉलो नहीं की जा रही, बहुत कैजुअल एटीट्यूड है उसमें। बेसिकली जज साहबान देखते ही हैं कि जी बच्चा बाप के पास है या माँ के पास है, जिसके पास भी उसके पास रहने दो ताकि हमारा काम थोड़ा आसान हो जाए, हमें मजीद ये इसके अंदर पढ़ना ना पड़े।
लेकिन इसमें मेरे ख्याल में फाइनेंशियल्स भी तो इन्वॉल्व होते होंगे ना मुबशर?
सॉरी रिपीट कीजिएगा।
इसमें फाइनेंशियल्स भी तो इन्वॉल्व होते होंगे ना कि किस कौन है जो कि फाइनेंशियली सपोर्ट कर सकता है ऑल दीज इश्यूज जो भी हैं?
बिल्कुल बिल्कुल, इसमें फाइनेंशियल इन्वॉल्व होते हैं। फैमिली लॉ जो है बेसिकली वो ये कहता है कि अगर आप लोग सेपरेटेड हैं, मियां बीवी सेपरेट हो गए हैं, तो जब तक कि आप सेपरेटेड हैं आपका जो खातून का जो खर्चा है वो मियां ने देना है, हस्बैंड जो है उसने देना है, अनलेस रूबन की खातून अपनी मर्जी से गई है।
लेकिन अगर इस ऐसी हालत हो बशर के जिसमें माँ भी कमाती हो बाप भी कमाता हो, देन
आप उसको एक एज अ पॉइंट तो आप उसको आगे लेके जा सकते हैं, मगर जहां तक बच्चे की सपोर्ट का ताल्लुक है वो प्राइमरीली बाप के ऊपर आती है। अच्छा। अगर आप वहां पे ये पॉइंट रेट करते हैं कि जी माँ भी कमाती है तो आपको इतना ज्यादा शायद बर्डन ना दिया जाए आपके ऊपर और वो काफी हद तक बर्डन दबाई हो जाए।
सही, लेकिन अमूमन केसेस में जो बाप है वो फाइनेंशियली सपोर्ट करने का जिम्मेदार ठहराया जाता है।
मेरा ख्याल में सिर्फ अगर हम इसे ये कहें कि कोर्ट उसको जिम्मेदार ठहराता है, अगर मैं अपने केस में बात करूं तो मैं ये समझता हूं कि जिस दिन आपने बच्चा किया है उस दिन से आपको रिस्पॉन्सिबिलिटी देती है और रिस्पॉन्सिबिलिटी।
मुबशर वी हैव लॉस्ट यू अगेन, अगर आप दोबारा से अपना दोबारा से कहिएगा।
जी मैं पॉइंट ये कह रहा था कि
जी
जिस दिन आपने आपकी औलाद हुई आपका बच्चा हुआ है उस दिन से ये रिस्पॉन्सिबिलिटी आपकी खुदा ताला की तरफ से बन जाती है कि अब बच्चे की जो फाइनेंशियल जिस तरह की जरूरियात है वो आपने पूरी करनी है। इसके लिए आपको कोर्ट के कहने का इंतजार नहीं करना, आप कोशिश करें कि कोर्ट के कहे बगैर ही डिवोर्स हो भी जाती है तो बच्चे की जो फाइनेंसिस हैं जो उसकी स्कूलिंग है उसमें कोई खलल ना आए, उसकी फीसें अगर आप दे रहे हैं तो वो देते रहिए। हमारे केस में अगर मैं अपने केस की बात करूं तो इवन दो के लीगल एडवाइस मुझे यही दी गई कि जब तक कोर्ट एडवाइस नहीं करता आप क्यों पैसे देंगे, मैंने कहा नहीं ये मेरी औलाद है मेरा फर्ज बनता है, मैंने उसके फीसों में कभी उसने नहीं आने दी कोई रिकावट, मैं फीसें भी देता रहा उसमें को।
सही, अब जो एक और बात मैं आपसे पूछना चाहूंगा मुबशर वो ये है कि क्या लड़की और लड़का यानी बच्चा जो है वो मेल या फीमेल, उस हवाले से आपकी ऑर्गेनाइजेशन और आपका तजुर्बा क्या कहता है कि किस तरह की पर्सनैलिटीज इन मेजॉरिटी डेवलप होती नज़र आपको आ रही होती हैं कि जी कि ये फीमेल है तो इस तरह से इसका आइंदा जो जिंदगी है या इसका जो मेंटल स्टेटस है वो ये होगा और बेटे की हालत में या मेल की हालत में डिफरेंट होगा कि एक जैसा ही होता है ये सब कुछ?
देखें जो अगर मैं अपने ही केस की बात करूं उससे मैंने बहुत कुछ सीखा। मेरा एक बेटा है जो कि 3.5 साल का था जब उसकी वालदा उसको अपने साथ ले गई, मैंने कोशिश करके अपने बच्चे के साथ कांटेक्ट रखा स्कूल में जाके उससे मिल मिल के, और 3.5 साल जब 7.5 साल का हो गया तो इस दौरान मैंने उसके मेंटल साइकोलॉजिकली उसके अंदर चेंजेस आती देखी। शुरू में ही कुड नॉट अंडरस्टैंड, उसकी समझ में नहीं आता था कि ये क्यों हुआ है, मैं क्यों अपने घर नहीं जाता, मैं क्यों अपने बाप से मिल नहीं सकता।
सही,
और उसमें ये भी हुआ कि स्टडीज में भी उसके काफ़ी लैग आया, कुछ उसकी वादा भी करते उसने उसे स्कूल से हटा दिया, तो इस तरह की चीज़ों ने कुछ उसके कुछ सब्जेक्ट्स हैं जिसको।
सामिन हमें एक दफ़ा फिर कम्युनिकेशन में थोड़ा सा डिस्ट्रप्शन, मुबशर दोबारा से प्लीज़ कहिएगा अगर आपको मेरी आवाज़ आ रही है तो।
जी मैं आपको ये बता रहा था कि बच्चे की एज के हिसाब से उसकी मेंटल ग्रोथ के हिसाब से आप देखेंगे कि ऐसे बच्चे जो कि डाइवोर्स पेरेंट्स के हैं उनकी साइकी काफ़ी हद तक चेंज होती रहती है। मैं अपने बेटे की एग्जाम्पल यहाँ पे कोट कर रहा था कि जब 3.5 साल का लेकर
सामीन लगता है कि हमारा रापता फिर से मुनकते है टेम्प्रेरी आर्जी तौर पे। मुबशर आप जी, अब आपकी आवाज़ में जा रही, जी कहिए।
जब वो 3.5 साल से लेके अब वो मेरा बेटा माशाल्लाह 7.5 साल का हो गया, इस दौरान मैंने उसके अंदर साइकोलॉजिकल काफ़ी चेंजेस नोटिस की हैं। पहले तो उसकी समझ में नहीं था, उसके ही कुडंट अंडरस्टैंड कि मैं अपने बाप से मिल भी नहीं सकता, मैं अपने घर वापस क्यों नहीं जा सकता। फिर आहिस्ता आहिस्ता मैंने उसकी थोड़े मेंटल लेवल में ये देखा कि उसने उसको ये जवाब नहीं भी मिले तो उसने एक चीज़ अंडरस्टैंड कर ली कि जी मैं अपने बाप से आजादाना तौर पे नहीं मिल सकता। अब उसके अंदर वो स्टेज आई कि कुछ उसमें ऐसी भी चीज़ें आई कि उसको स्कूल से हटा लिया गया, उसके वालदा ने स्कूल से हटा लिया, तो उसको उसकी पढ़ाई में एजुकेशन में काफ़ी लैग भी आया, उसको काफ़ी हद तक उसने रिकवर किया। अब वो थोड़ा तकरीबन 7-7.5 साल का हुआ है, तो अब मैं ये चीज़ नोट करता हूँ कि वो काफ़ी हद तक
लेकिन क्या उसने ये एक्सेप्ट कर लिया है, यानी ही नोज नाउ कि जी एग्जैक्ट जो सिचुएशन है वो है क्या?
नहीं, एक 7.5 साल के बच्चे को ये बताना एग्जैक्टली क्या है बहुत मुश्किल है। आप उसे बच्चों की हद तक ही बच्चों की तरह ही बातें कर सकते हैं, जी फ्रेंडशिप थी, अब फ्रेंडशिप नहीं है, इसलिए मामा अलहदा रह रही हैं, डैडी जो हैं वो अलहदा रह रहे हैं, और अब भी आप किसी वजह से अपने डैडी से इतने आराम से या अपनी मामा से इतने आराम से नहीं मिल सकते। तो कुछ चीज़ें आहिस्ता आहिस्ता विद टाइम उसकी समझ में आएंगी, मगर सिंस ही इज़ अनएबल टू अंडरस्टैंड तो उसने खुद से अपने कुछ रीजंस भी बना लिए हैं, उसने खुद से कुछ यूँ समझें कि वालिद को किस तरह बेहतर तौर पर यूज़ करना है, वालिदा के आगे क्या बात करनी है, वो चीज़ें भी उसने खुद से बना ली हुई हैं, जो कि मेरे हिसाब से बच्चे के लिए गलत है। मगर अब होता यही है, अगर वो मेरे पास है तो वो यही कहेगा कि जी माँ का घर बहुत बुरा है, मुझे मज़ा नहीं आता वहाँ पे। तो माँ के पास है तो प्रॉब्ली वो उसको कह रहा होगा कि जी मैं डैडी के पास नहीं जाना चाहता। सो ही इज़ बीइंग मैनिपुलेटेड टू गेन हिज ओन इंटरेस्ट।
सही, वो अपने फायदे के लिए इस चीज़ को इस्तेमाल करता है, विच इज़ नेचुरल एज वेल
विच शुड नॉट बी।
जी जी बिल्कुल बिल्कुल,
अंदर ये टेंडेंसी आ जाती है। दूसरा, आप चूंकि बात कर रहे थे ऑर्गेनाइजेशन की, तो उसका मैं थोड़ा बताता चलूँ कि क्योंकि मेरा केस तकरीबन 3.5-4 साल से पेंडिंग चल रहा है कोर्ट में। मार्च में कुछ पेरेंट्स जो थे, ये सारे पेरेंट्स को यही सेम वही प्रॉब्लम्स आ रहे हैं अपने बच्चों की खातिर, ये सारे ऑर्गेनाइज हुए और मार्च में हम लोगों ने गैदरिंग शुरू की, अवेयरनेस कैंपेन शुरू की, जहाँ पे वालदेन बच्चे वगैरह सारे मिल के इकट्ठे होते थे, बैनर्स पकड़े हुए और हम बता रहे होते थे। इन अप्रैल 2011 हम लोगों ने मिल के एक पेटिशन हाईकोर्ट में दायर की, जिसके अंदर हमने कुछ रिफॉर्म सजेस्ट किए, और मैं वो फर्दन आपको ज़रा जल्दी में बताना चाहूँगा कि फर्स्ट ऑफ ऑल चूँकि हमारा कोर्ट का सिस्टम जो है इतना कॉम्प्लिकेटेड है और उसमें इतने लूप होल्स हैं
जी,
कि अब जो केसेस हैं वो नॉर्मली कस्टडी केसेस किए जाते हैं जी, एक इसको हम लीगल किडनैपिंग कहते हैं, एक केस को प्रोलॉन्ग करना लूप होल्स के थ्रू, 6 महीने लीगल उसका एक टाइम फ्रेम है, मेरा 4 साल से है, कुछ लोगों का 5-6 साल से केस चल रहे हैं, तो वो एक कस्टडी को लीगलाइज करने के लिए 5-6 साल आप वो केस चला रहे हैं। तो हमने पहली चीज़ जो सजेस्ट किया कोर्ट को वो ये है कि अगर किसी ने केस किया है और उसने सपोर्टिंग एविडेंस नहीं दिया तो वो केस एंटरटेन नहीं होना चाहिए, क्योंकि आप किसी के ऊपर एलिगेशन लगा के, झूठी एलिगेशन लगा के भी केस को बड़े आराम से 4-5 साल चला सकते हैं, और उस पर सितम ये कि 5 साल बाद अगर ये प्रूव ये हो जाता है कि जी ये महज एलिगेशन थी, सच्चाई नहीं थी, तो भी कोई रिपरकशन या सजा नहीं है कि आगे से लोग जो हैं वो झूठे केसेस करने में वो थोड़ा सा तर्दुद रहें या कॉशियस रहें।
सही।
तो पहली हमने यही कही कि जी जो भी केस करता है सर सपोर्टिंग एविडेंस दे। सेकेंड चीज़, जो जजेस का कैजुअल एटीट्यूड है उसको ख़त्म किया जाए, बच्चे जो हैं उनकी एजुकेशन, हेल्थ और साइकोलॉजिकल वेलफेयर को रख के सामने, जितनी भी लिटिगेशन है चाहे 6 महीने है चाहे 6 साल है, आप बच्चे की इंटरिम कस्टडी, इंटरिम का मतलब ये कि जिस दौरान केस चल रहा है आप उस दौरान बच्चे की जो कस्टडी है वो ये देख के, हेल्थ एजुकेशन और साइकोलॉजिकल वेलबींग देख के तो माँ या बाप में से किसी एक के हवाले करें।
तो इस फ्रंट के ऊपर आपने अभी तक क्या क्या काम किया है, मतलब हैव यू अचीव समथिंग, आर यू बीन हर्ड एट द राइट फोरम्स एंड द राइट प्लेसेस?
जी, जो सच्ची बात बताऊं आपको कि हमने उस लेवल पे पाकिस्तान में एक तो ब्यूरोक्रेटिक स्ट्रक्चर ऐसा है कि एवरीबॉडी ब्लेम्स समबडी एल्स. आप इसको गार्डियन जजेस साहब से डिस्कस किया, उन्होंने कहा कि जी हमारे पास पावर नहीं, आप हाई कोर्ट जाएं. हाई कोर्ट में हमने किया तो उन्होंने जनाब वो पंजाब गवर्नमेंट को बुलाया हुआ है कि जी आप हमें जवाब दें. और फिर वो कहते हैं कि जी पार्लियामेंट में जाएं, पार्लियामेंट वाले कहते हैं जी आप अपने रिप्रेजेंटेटिव जो पार्लियामेंटेरियन है उसको लेकर आएं, लॉ चेंज होगा, ये होगा, वो होगा. सो इट्स एन ऑनगोइंग स्ट्रगल. मगर इसके साथ साथ मैं ये बता दूं कि हमारी इस एफर्ट की वजह से जहाँ पे हम शायद हमारी चूँकि यहाँ पे माशरा इस तरह का है कि लोग जब ब्यूरोक्रेट्स वो चीज़ नहीं समझ पाए अब तक, या उनका कभी तक जब तक आप टायर नहीं जलाएंगे उनकी शायद समझ में नहीं आएगी. मगर पर्सनल लेवल पे देखा जाए तो बहुत से ऐसे कपल्स हैं जिन्होंने हमारी एफर्ट्स देखी हैं और वो रिकनसाइल करके खड़ा था. तो मेरे से खातून आई और उन्होंने कहा कि जी आप वही लोग हैं जी जो फ्रांस चौक पे सारे खड़े थे बच्चों के साथ बैनर्स उठा के. हमने कहा जी हम वही लोग हैं. और मैंने जाके स्टेट पे मेरे अपने मियाँ के साथ लैद की थी, मैंने उसको फ़ोन किया, हमने बैठ के बात की और हम दोबारा इकट्ठे हो गए. तो इस लेवल हमारी काफ़ी कामयाबी की स्टोरीज हैं जिससे हमें वी आर इनकरेज कि हम इसको आगे लेके चलें.
सही. तो इस वक्त आपकी जो ऑर्गेनाइजेशन है इज इट पाकिस्तान वाइड के अभी आप सिर्फ लाहौर में इसको प्रमोट कर रहे हैं और कितने मेंबर हो चुके हैं आपके साथ?
अभी जो हमारी ऑर्गेनाइजेशन है चूंकि ये स्टार्ट ही हमने मार्च में लिया और अभी ये रजिस्टर भी हो रही है एज एन एनजीओ, तो अभी इसकी कंसंट्रेशन लाहौर में है और हमारे प्लान यही है कि इसको हम पाकिस्तान वाइड लेके जाएं. एक चीज़ जो हमने बड़ी अच्छी प्रेजेंट की है कोर्ट्स को वो आई एक्चुअली केम अक्रॉस द लॉज इन अदर सिविलाइज कंट्रीज, वहाँ पे एक पेरेंटिंग प्लान यूज़ होता है. तो मैंने अपनी जाती काबिशों से उस पेरेंटिंग प्लान को पाकिस्तान के मुताबिक अडॉप्ट करके तो वो हमने हाई कोर्ट में भी दिया है. उस पेरेंटिंग प्लान में ये रहता है कि आप जो माँ और बाप हैं अपने वकील के साथ बैठ के उसमें पहले से ही पूरे एक साल का आप लगा लेते हैं कि जी बच्चा किस टाइम किसके पास रहेगा, बर्थडेज हैं बच्चे की, माँ की बर्थडे, बाप की बर्थडे, तो कौन से टाइम पर कहाँ पर होगा. इसकी वजह यह है कि अभी हमारे यहाँ तरफ ईद आ रही है तो तमाम पेरेंट्स जो हैं वो एप्लीकेशन देंगे, जिनके पास बच्चे नहीं हैं वो एप्लीकेशन देंगे कि जी मुझे बच्चा चाहिए. इट विल टेक एटलीस्ट 4-5 हियरिंग्स जिसके बाद कहीं जाके फैसला होगा कि हाँ जी बच्चा आपको ईद पे मिल सकता है कि नहीं मिल सकता और आपको कितना बॉन्ड देना पड़ेगा या सिक्योरिटी कितनी देनी पड़ेगी. तो पेरेंटिंग प्लान एक ऐसी चीज़ है जिससे ऑब्वियसली जजेस का टाइम जो है बहुत ज़ाया हो रहा है कि उन छोटी छोटी एप्लीकेशन के ऊपर. पेरेंटिंग प्लान वो चीज़ है जो कि पूरे साल के लिए आपने पहले से ही बैठ के मिल बैठ के एक चीज़ कर ली कि जी ईद पे बच्चा माँ के पास है, ईद से अगले दिन बाप के पास आ जाएगा, बर्थडे है तो किसके पास होगा, छुट्टियाँ हैं स्कूलों में तो किसके पास होगा. द पेरेंटिंग प्लान आप यकीन माने इट टेक्स 45 मिनट्स टू फिल आउट. अगर आप इसे कंपेयर करें तो मेरे केस में ही 4 साल हो गए लिटिगेशन के प्रोसेस को. जो चीज़ 45 मिनट्स में पेरेंटिंग प्लान ने करनी थी वो हम 4 साल से लगे हुए हैं जिसमें जजेस का टाइम भी बर्बाद हो रहा है, बच्चा भी ख़राब हो रहा है, माँ बाप भी ख़राब हो रहे हैं. भी हमने एस्टिमेट लगाया है कि पेरेंटिंग प्लान से जजेस का 70% काम जो है वो कम हो जाएगा एंड दे कैन कॉन्सेंट्रेट ऑन एक्चुअल केसेस. तो ये पेरेंटिंग प्लान भी हमने सजेस्ट किया है हाई कोर्ट में, इसकी कॉपीज भी मेरे पास अवेलेबल हैं. जो माँ बाप ऐसे सिनेरियो में हैं वो अगर कॉपी लेना चाहें तो रेडियो कॉन्टैक्ट पाकिस्तान
जी अपने जी जी और अगर आप चाहिए तो आपका जो इंटरनेट पे फेसबुक पे इफ यू हैव अ ग्रुप देयर तो उसके बारे में बताइए ताकि लोग जो आपको ज्वाइन करना चाहें इस गुड कॉज में फॉर द सेक ऑफ आवर कमिंग जनरेशंस तो वो आपको साथ में ज्वाइन कर सकें या आपसे इफ दे आर सीकिंग फॉर सम हेल्प एंड असिस्टेंस.
जी बिल्कुल. अगर आप फेसबुक पे जाते हैं तो वहाँ पे सर्च का एक कॉलम है, उसमें आप टाइप करें विक्टिम्स ऑफ फैमिली गार्डियन कोर्ट्स लॉज, आप टाइप करें तो आपके पास ग्रुप्स आ जाएंगे. इसमें जो विक्टिम्स ऑफ फैमिली गार्डियन कोर्ट का जो है ग्रुप, मैं एक्चुअली उसका एग्जैक्ट नाम भी आपको गोशगुजार कर देता हूँ. ये नाम असल में किसी और साहब ने रखा था, काफ़ी लंबा जोड़ा, मैं एग्री तो नहीं करता इस नाम से, मगर अगर आप लिख लें आपके काम आएगा, वहाँ पे आपको हर तरह की हेल्प मिलेगी. जो ग्रुप का नाम है दिस इज विक्टम्स ऑफ फैमिली स्लैश गार्डियन स्लैश कस्टडी लॉज इन पाकिस्तान. मैं रिपीट कर देता हूँ, विक्टम्स ऑफ फैमिली स्लैश गार्डियन स्लैश कस्टडी लॉज इन पाकिस्तान. ये टाइप कीजिए फेसबुक में, ग्रुप को ज्वाइन कीजिए और इसमें वकला भी हैं, इसमें पेरेंट्स भी हैं, सपोर्ट भी मिलेगी और आपको हर तरह के अच्छे मशवरे भी इसमें मिलेंगे.
वेरी गुड. अच्छा अब जी जी कहिए.
कंटिन्यूइंग विद द रिफॉर्म्स जो हमने सजेस्ट किए, 3 रिफॉर्म्स बता दिए, मैं फर्दन बाकी बता दूँ. वो ये है कि इस वक्त जो नॉन कस्टोडियल पेरेंट है उससे हर बार एक सिक्योरिटी बॉन्ड लिया जाता है जो कि लाखों में होता है। अगर मेरा बेटा ईद के लिए 4 घंटे के लिए आ रहा है तो मुझे कहा जाएगा कि 4 लाख रुपए आप जमा करा दें, उसके बाद ये कोर्ट अपनी तरफ से इंश्योर करती है कि आप बच्चे को लेके कहीं चले नहीं जाएंगे। एक्चुअल में होता यह है कि जो कस्टडी पेरेंट्स हैं उनके पास ज़्यादा चांस है कि वो बच्चे को लेके चले जाएं। तो हमने सजेस्ट ये किया है कि दोनों कस्टडी कस्टोडियल पेरेंट और नॉन कस्टोडियल पेरेंट इक्वल वैल्यू का बॉन्ड जो है श्योरिटी बॉन्ड वो कोर्ट में जमा कराएं ताकि ड्यूरिंग द लिटिगेशन प्रोसेस कोई भी जुरिस्डिक्शन से बाहर अगर लाहौर में है तो लाहौर से बाहर बच्चे को लेके कहीं जा ना सके। पांचवी जो हमने इसमें सजेस्ट की वो ये था कि नॉर्मली ये होता है कि अगर आपकी हियरिंग है तो जो दूसरी पार्टी है वो हियरिंग पे आती नहीं है, 2-3 बार वो इस तरह नहीं आई, चौथी बार उसने मेडिकल सर्टिफिकेट दे दिया। तो हमने ये सजेस्ट किया है कि हियरिंग जो है वो 3 हियरिंग में अगर कोई पार्टी नहीं आती तो केस आपका डिसमिस होना चाहिए। छठा हमने रिफॉर्म उसमें ये सजेस्ट किया है कि जो 3 से 6 महीने का टाइम एलोकेटेड है बच्चे की गार्डियनशिप के केस के लिए उसको स्ट्रिक्टली फॉलो किया जाए, और अगर 6 महीने में कोर्ट कोई उसका आंसर नहीं निकाल सकती तो लैक ऑफ प्रोसीडिंग पे उस केस को डिसमिस किया जाए। सातवां जो हमने कहा है वो ये कहा है कि जो झूठे केसेस अगर साबित होते हैं कि जो वालदा है या बीवी है आपकी उसने आपके ऊपर झूठा केस कर दिया या आपने बीवी के ऊपर झूठा केस किया है, अगर वो साबित होता है कि इसमें एलिगेशन झूठी हैं तो उसके भी प्रिकॉशंस होनी चाहिए। मजे की बात यह कि 2009 की जुडिशियल पॉलिसी में ये कहा गया कि अगर किसी खातून ने ये कहा कि जी उसके मार मोर के घर से निकाल दिया गया, इस तरह की एलिगेशन लगाई है और वो एलिगेशन झूठी साबित होती है तो दैट होल्ड्स अ 6 months पेनल्टी, 6 months जेल टर्म एंड इट होल्ड्स 50,000 रुपीज़ पेनल्टी। मगर इसको आज तक फॉलो नहीं किया गया। इस तरह की सजाएं जब तक दी नहीं जाएंगी, चाहे वो माँ या बाप, आप इसको ना जाएं कि वो औरत है या मर्द है, वो उसने एक झूठा मुकदमा किया, जिसने झूठा मुकदमा किया जब तक उसको सजा नहीं मिलेगी तो झूठा मुकदमा जो हमारे कोर्ट से कम नहीं होंगे।
जी सामिन, मेरे ख्याल में हमारा रابطہ एक दफा फिर मुनक़ते हुआ टेम्परेरली। जी या मुबशर, आप मेरी बात आवाज सुन सकते हैं?
जी बिल्कुल। और जी। जब तक के इसके ऊपर जुर्माने और सजाएं नहीं होंगी झूठे मुकदमात में, तब तक झूठे केसेस आते रहेंगे, जजेस का बर्डन बनता रहेगा, वकील पैसे बनाते रहेंगे और बच्चे जो है वो फार होते रहेंगे।
बिल्कुल, वो भुगतते रहेंगे। सामिन, हमारे प्रोग्राम का वक्त अब खत्म होने को है, लेकिन जाने से पहले मुबशर, what is your final word on the subject?
जी, और final word जो मेरा है वो simple ये है कि चाहे आप माशरे का हिस्सा हैं, चाहे आप मियाँ बीवी थे, माँ बाप हैं, अब आप डाइवोर्स हो चुके हैं, चाहे आप जज हैं, लॉयर्स हैं, एक चीज़ ध्यान में रखें, सोल कस्टडी नहीं, जॉइंट कस्टडी के लिए फाइट कीजिए। हमारी जो ऑर्गेनाइजेशन है इसका मेन जो मकसद, मेन ग्राउंड है, वो भी जॉइंट कस्टडी है। सोल कस्टडी से निकल आइए, बच्चे को माँ और बाप दोनों चाहिए। अगर आप मियाँ बीवी नहीं है, डज नॉट मीन कि आप माँ और बाप नहीं है, बच्चे को माँ और बाप दोनों चाहिए, उसके लिए जॉइंट कस्टडी के लिए फाइट कीजिए।
बहुत बहुत शुक्रिया मुबशर, आपका आज आपने अपने कीमती मशवरों से सामईन को नवाजा, उनको ये भी बताया कि इस हद तक, इस नौबत तक इस बात को जाने मत दीजिए। एक बाशऊर फर्द होने का, एक मैच्योर सिविलाइज माशरे के फर्द होने का जो आप पे एक फर्ज बनता है उसको पूरा कीजिए, और अगर आप अनफॉर्चुनेटली अगर इस नतीजे पे पहुंच जाते हैं तो ये भी जान लीजिए कि तलाक लेने के बाद पोस्ट डिवोर्स जो वक्त है उसमें आप अपने बच्चों के साथ या अपने साथ आप क्या करते हैं, आपको क्या करना चाहिए और क्या नहीं करना चाहिए, ये तमाम आज हमें मुबशर ने बताया। और अगेन माय मैसेज टू यू इज इफ यू आर थिंकिंग ऑफ इट, थिंक इट ट्वाइस। बहुत बहुत शुक्रिया मुबशर फॉर जॉइनिंग अस इन गपशप विद ताहिर। इंशाल्लाह आपसे फिर दोबारा बात करेंगे इस मौजू पे, क्योंकि मैं समझता हूं कि दिस सब्जेक्ट नीड्स मोर टाइम।
जी बिल्कुल, आप सबका भी बहुत बहुत शुक्रिया सुनने के लिए, और रेडियो कॉन्ट्रैक्ट पाकिस्तान और ताहिर भाई आपका भी शुक्रिया कि आपने हमारे
साथ। बिल्कुल, और जाने से पहले एक हमारा नारा है वो मिलके लगाते हैं, और सामिन आपसे जा चाहते हैं, आपके कमेंट्स, आपके सजेशन radio@radiocontentpakistan.com या gupshup@radiocontentpakistan.com पे हमेशा से मैं मुंतजिर रहता हूँ। हमारे साथ रहिएगा, इंशाल्लाह अगले प्रोग्राम में एक और सब्जेक्ट लेके आपकी खिदमत में मैं हाजिर हूँगा। पाकिस्तान जिंदाबाद।